नमस्कार, म जया लुइटेल। रेडियो कार्यक्रम हजार माइलको यात्राको अर्को एउटा भेटघाटमा यहाँलाई हार्दिक स्वागत गर्दछु। यो कार्यक्रम कोभिड 19 महामारी र यसले वैदेशिक रोजगार तथा आप्रवासी श्रमिकका क्षेत्रमा पारेको असर र त्यसलाई कम गर्न विभिन्न सरोकारवाला क्षेत्रबाट भइरहेका पहलहरूबारे जानकारी एवं छलफल गर्ने उद्देश्यले तयार पारिएको हो। यो कार्यक्रम एमनेस्टी इन्टरनेसनल नेपालसँगको सहकारीमा द स्टोरी किचनले उत्पादन गरेको हो। यो रेडियो कार्यक्रम तपाईँले देशका 7 प्रदेशका विभिन्न 17 एफएम रेडियो स्टेशनहरूका साथै हाम्रो पात्रको पडकास्टमा समेत सुन्न सक्नुहुन्छ। सन् 2019 नोभेम्बर महिनादेखि चर्चा शुरू भएको कोरोना महामारीका कारण नेपालले गत वर्षको चैत महिनादेखि प्रत्यक्ष असर भोग्न थाल्यो। जनस्वास्थ्य त छँदैछ, कोरोना महामारीले सबैभन्दा धेरै असर पारेको क्षेत्र आर्थिक क्षेत्र पनि हो, जसमा वैदेशिक रोजगारीको क्षेत्र पनि पर्छ। वैदेशिक रोजगारीमा गएका 4-5 लाखसम्म नेपाली नागरिक रोजगारी गुमाएर स्वदेश फर्किने अनुमान थियो। यद्यपि सरकारको तथ्याङ्क अनुसार भने गत मंगसिर महिनासम्ममा करिब 1,70,000 नागरिक मात्रै स्वदेश फर्किएको रेकर्ड छ। तर यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो भएर मात्रै फर्किएकाहरूको रेकर्ड भएकाले भारतबाट र अन्य तेस्रो मुलुकबाट पनि स्थलमार्ग हुँदै कति फर्किए भन्ने रेकर्ड कसैसँग पनि छैन। रेडियो कार्यक्रम हजार माइलको यात्राको आजको भेटघाटमा हामी आप्रवासी श्रमिकको स्वदेश फिर्तीपछि परिवार तथा समुदायमा पुन एकीकरण र पुनस्थापनाको बारेमा छलफल गर्छौं। आजको कार्यक्रममा हामीसँग विभिन्न भोगाई, अनुभव र जानकारीहरू छन्।
एक त कोरोना कारणले नि हो, अर्को त अब भनेको जस्तो काम पनि भएको थिएन। यताबाट एउटा काम भनेर उता जैसे अर्को काम लगाइएको थियो, अनि एकदम अत्याचार अन्याय गर्ने अब हुन्छ नि सुपरभाइजरहरूले हेर्ने
घरकै मान्छेहरू पनि अलि डराउने लागिहाल्ने पो कि कोरोना लागेर ऊ सबै विश्वभरि यसो तरास फैलेको घरमा पनि वातावरण त्यो ऊ पाएको थियो।
आजको कार्यक्रममा हामी आप्रवासी श्रमिकको पुन एकीकरण तथा स्वदेशमै रोजगारी सृजना गराउने सम्बन्धमा सरकारका 3 तहहरूको दायित्व र भूमिका बारेमा सुरक्षित आप्रवासन क्षेत्रका अभियन्ता एवं यसै क्षेत्रमा क्रियाशील संस्था पौरखी नेपालका संस्थापक तथा रणनीतिक सल्लाहकार मन्जु गुरुङसँग कार्यक्रम अवधिभर हामी छलफलमा रहनेछौं। मन्जुजीलाई कार्यक्रममा हार्दिक स्वागत छ।
धन्यवाद।
सबभन्दा पहिला कोरोना महामारीको कारण रोजगारी गुमाएर स्वदेश फर्किरहेका आप्रवासी श्रमिकहरूको अवस्था कस्तो पाउनु भएको छ यहाँहरूले?
गन्तव्य मुलुकमा नै जो काममा व्यस्त रहेका थिए तिनीहरूमा चाहिँ आकस्मिक रूपमा प्रभाव चाहिँ के पर्यो भने आर्थिक प्रभाव, आधारभूत स्वास्थ्य सेवाहरू नपाउने र तलब नपाउने, जबरजस्ती घर फिर्ती जस्ता गन्तव्य मुलुकमा नै एउटै कोठामा संक्रमित सँगै बस्नुपर्ने, त्यसले गर्दाखेरि उनीहरूलाई एक किसिमको मानसिक तनाव र त्यस्तै गरेर यो लकडाउनको कारणले गर्दाखेरि आफ्नो घर फिर्ती गर्न पनि नपाउने नसक्ने, त्यस्तो कारणले गर्दाखेरि एकदमै तनावपूर्ण मानसिक अवस्थादेखि लिएर उहाँहरू चाहिँ रोडमा नै बसेर गुजारा गर्नुपर्ने एकदम भयावह स्थितिको सृजना भएको थियो। र जसो तसो बल्ल तल्ल लामो पर्खाइपछि नेपाल फर्किने एउटा अवसर त जुटायो, तर फर्किसकेपछि नेपालमै पनि नेपाल सरकार पनि भौतिक रूपले र मानसिक रूपले पनि तयार थिएन र सरकार पनि एउटा अलमल्ल पर्ने अवस्थामा थियो। त्यस्तै गरेर हामी जस्तो सामाजिक सङ्घ संस्था पनि अलमल्ल परेका थियौँ। थुप्रै समस्याहरू देख्यौँ, गर्भवती र बच्चासहित फर्केका त्यस्ता कामदारहरूलाई व्यवस्थापन गर्न चाहिँ असाध्यै चुनौती रहेको चाहिँ मैले पाएँ।
अहिले चाहिँ फर्किसकेपछि अझ रोजगारीको हिसाबले अथवा आफ्नै देशमा अझ अरू थप केही रोजगारी गर्नका लागि झन् धेरै समस्या भएका अनुभवहरू पनि हामीसँग छन्। यसै क्रममा वैदेशिक रोजगारीको क्रममा पहिला दुबई जानुभएकी र अहिले फर्किनुभएकी यो कोभिड महामारीकै कारण सोलुखुम्बुकी अविसमा बस्नेले आफ्नो अनुभव हामीसँग सुनाउनु भएको छ। एकैछिन हामी उहाँको कुराकानी सुनौ है त मन्जुजी।
वैदेशिक रोजगारको क्रममा चाहिँ दुबईको लागि एप्लाई गरेको थिएँ। एप्लाई गरेको 15 दिनमा भिसा आयो होइन, अनि त्यस पछाडि 14 महिना त्यता बस्यो। त्यही हो, कोरोनाको कारणले फर्केको भनौँ न। अब एक त कोरोनाको कारणले नि हो, अर्को त अब भनेको जस्तो काम पनि भएको थिएन। अब हामीलाई ठगिएको थियो भन्नाले अब यताबाट एउटा काम भनेर उता जैसे अर्को काम लगाइएको थियो, अनि अब हामीलाई चाहिँ एकदम अत्याचार अन्याय गर्ने अब हुन्छ नि सुपरभाइजरहरूले हेर्ने त्यति त हुँदा हुँदा अब हाम्रो हामीभन्दा के भन्छ अरे 6 महिना पछाडि आएको बहिनीहरूलाई चाहिँ कुटपिट गरिएको थियो मेन पावरहरूको भित्रभित्र सबैतिर लिङ्कअप हुँदो रहेछ अनि त्यस्तो हुनाले चाहिँ हामीलाई गाह्रो भयो अब गाह्रो हुँदा हुँदा पनि अब लोन लिएर गइरहेको थियो अब लोन लोन त उकास्नु त पर्यो त्यो हिसाबले चाहिँ बसिरहेको थियौँ आफ्नो जुन आफ्नो ठाउँमा चाहिँ काम गर्नु गाह्रो भयो नि उनीहरूले जे जे गरिने स्यालेरी नि चारिदिने त्यही माथि सानो कुरामा अब निबुझ्ने अब हामी त कमाउन गएको नि केही बिग्रियो भने नि हामीले मेन्टेन गर्नुपर्ने त्यस्तो हुनाले चाहिँ एकदम गाह्रो थियो अब 2 वर्षको कन्ट्राक्ट सिधाएर अर्को ठाउँमा काम पाइएला नि भन्ने आशा कि हामी बसेको थियौँ अनि 6 महिना बित्यो त्यो सिजन 6 महिना बितिसकेपछि कि हामीले यति दुःख भयो यति दुःख भयो है एनजिसीलाई धरि सिहारे चाहिँ एनजिसीले पनि हाम्रो कुरा सुनेन 2027 चाहिँ खस्यौँ होइन अब नेपालमा आइसकेपछि नि खासै हामीलाई चाहिँ अब अन्तर्ष धेरै उयो गरेको अन्तर्ष हामीले गर्नु हामीले भने चाहिँ हामी 10 जनामा चाहिँ 6 जनाहरूले चाहिँ राम्रो ट्रेनिङ लिएर नै बारिसा ट्रेनिङ पनि त्यहाँबाट बारिसा र अहिले भन्छ अब अरूहरू साथीहरू अब काठमाडौँ हुन्छ सबैजना अनि अहिले मलाई चाहिँ अब कस्तो लाग्यो भनेदेखि विदेशमा गएर त्यति दुःख गरियो अन्त त्यही दुःख नेपालमा गरौँ न त्यति नै कस्तो लाग्यो नेपालमा कस्तो छ भनेर चाहिँ मैले आँटेँ मैले के आँटेँ भनेदेखि अब बारिसा सिकेँ बारिसा सिकेर अब जब पनि कति ठाउँमा मैले पनि फेस गरेँ अब मेरो त अन्थाले त मैले त पाउनु त परे नि त्यो पनि पाइनँ अनि मलाई त्यो कस्तो विचार लाग्यो कि अब जिन्दगी बुझ्नु केही छैन जस्तो लाग्यो है अनि अब आफू जेरो लेभल अब जेरो लेभलमा अब आउँदै नआउने नि मलाई त के गर्नु नआउने अनि त्यो पनि आँट्यो अब आँट्दा आँट्दै पनि हामीलाई जुन बजेट बजेट हाम्रो लागि छुटाइदिएको छ भने चाहिँ त्यो बजेट मैले नाच्नु कतै एउटा टाइम चाहिँ कतै पाइनँ कि बोलीले चाहिँ मैले त छुटाएको विदेशबाट आएकोहरूलाई पिरा गरेको मान्छेहरूलाई यस्तो यस्तो गर्ने यस्तो यस्तो गर्ने खोइ त कहाँ गर्ने त यति धाएनौँ यति धाएनौँ त्यो त्यही त हामी त्यो कता कता रहेछ लोन कता कता पाउने रहेछ भनेर त्यति नै मात्रै राख्यौँ क्या लास्टमा चाहिँ काम पनि पुग्दैन क्या सिजियो अरे के भन्छ अरे म्याथ सिधिसक्यो अरे होइन अनि कति कति मान्छेले पायो के पायो त्यो त थाहा नै भएन अब हुन्छ नि हो गर्नेलाई सजिलो हुँदैन तर सुविधा प्राप्त त गराइदिनु पऱ्यो नि अब म त के भन्छु भनेदेखि दाजाबाट लगिदिनु पऱ्यो हो हाम्रो देश त अब धनी छैन अरूसँग टक्कर लिनु सकिँदैन त्यो ठिक छ तर एउटा विश्वको लेभलको त अलिकति भयो भने चाहिँ एउटा वातावरण बनाइदिनु पऱ्यो नि त हामीले पनि यहाँ के गर्न सक्छ छ कि यहाँ गर्न चाह्यो भने गर्न खोज्यो भने नखोज्ने होइन मान्छेले सोच्छ भने तर गर्नै दिँदैन क्या तर त्यो गर्न दिनु पर्यो अब के अन्त बजेट सिधाएको छ अब हाम्रो लागि के कस्तो एउटा बाहिरबाट आएको मान्छेलाई कति बजेट सिधाइएको छ त्यो बजेट बाटो नै हिँड्दा नभइकन हामीसँग आइपुग्नु पर्यो होइन अनि त्यो सिधा उपलब्ध गराइदिनु पर्यो आफूले अब कति बजेट सिधाएको छ त्यो बजेट अब हामीले पाउनु पर्यो त्यति पायो भने बाहिर अब मलाई लाग्छ हामीले सुविधाहरू त्यस्तो ठगिएर कोही त बेचिएरै जाएको कोही ठगेर गएको लाखौँ लाख तिरेर चाहिँ हामीले आफ्नो श्रम चाहिँ बाहिर अर्काको देशमा चाहिँ बेच्नु पर्दैन होला आफ्नो श्रम आफ्नो पसिना आफ्नै देशमा बेच्नु पनि सायद हाम्रो देश पनि अब डेभलप होला अब जस्तो भनौँ न कृषिको लागि नै यति यति लोन प्राय अब किनेको थिएँ है मैले 10-16 लाख किनेको होइन त्यस्तो त अब नाच्नु चाहिँ देखिन पाइनँ त्यतिको लागि नि कति कति के धाउनु पर्ने है चाहिने नचाहिने घर के भने त तर दुःख दिने बाटो मात्र भयो क्या मान्छेले हामीलाई ए हामी त गर्नु पाइन्छौँ नि हामी किन आफ्नै देशमा बसेर हामी के गर्नु पायौँ भने धेरै खुसी हुन्छ नि
मन्जुजी हामीले भर्खरै यो अनुभव सुन्यौँ अविस्मा बस्नेत सोलुखुम्बुको हुनुहुन्छ उहाँ विशेष गरेर वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी श्रमिकहरूले किन यो चुनौती चाहिँ पुनरेकीकरणको लागि भोग्नु परिरहेको छ त
वैदेशिक रोजगारमा गएर फर्किएका कामदारहरूलाई हेर्ने दृष्टिकोण अझै पनि नेपालमा सकारात्मक दृष्टिकोण छैन त्यसमा पनि अहिले यो कोभिडको पिरियडमा चाहिँ विदेशमा काम गर्नेहरू चाहिँ यो कोभिड बोकेर आउने बाहकहरू हुन् भनेर समाजमा चाहिँ एउटा छिछिर दूर दूर गरेर समुदायभित्र नै छिर्न नदिने घर परिवार पनि तर्सिने त्यो कारणले गर्दाखेरि पनि थुप्रै मानसिक तनाव र शारीरिक रूपले पनि उहाँहरूले दुःख भोग्नु परेको अवस्थाहरू पनि छ। हाम्रा कामदारहरूलाई एयरपोर्टबाट नै आउँदाखेरिबाट नै उहाँहरूलाई चाहिँ धेरै किसिमको विभेद लाञ्छनाहरू सहनु पर्ने, सेवा सुविधाहरू चाहिँ अहिले पालिका स्तरबाट नै वितरण गर्ने भनेर नीतिहरू ल्याइसकेको अवस्थामा पनि व्यवहारमा कार्यान्वयनमा चाहिँ चुस्तता दुरुस्तता र उपलब्धता छ त्यो चाहिँ छैन। यो चाहिँ ठुलो चुनौती छ वैदेशिक रोजगारमा गएर फर्केर आएका कामदारहरूले भोग्नु परेको कठिनाई र उहाँहरूले पाउनु पर्ने सेवा सुविधाको बारेमा पनि सही सूचना र सही ज्ञानको अभावको कारणले गर्दाखेरि नि उहाँहरू एउटा अड्डाबाट अर्को अड्डामा भौतारी रहनु पर्ने विभिन्न समस्याहरू चुनौतीहरू भोगिरहेको अवस्था छ।
हजुर मन्जुजी, अहिले नै भने हामी कञ्चनपुरका नरबहादुर धामीको यो अनुभव सुनौ है त एकैछिन।
पहिला सहजै थियो, कोरोनाले गर्दा मार्च 22 तारिक लकडाउन भयो, दिल्ली पनि लकडाउन भयो, त्यसपछि हामीलाई काम गर्ने वातावरण पनि हामी रुममै बसेका थियौँ। मार्च, अप्रिल, मे, जुन, जुलाई हाम्रो लकडाउन भयो। अप्रिल 10 डेढ सयजना वर्कर थियौँ, त्यसमा 100 सबैलाई हटायो, हामी सब बेरोजगार भयो 100 पैसा दिनलाई मालिकले भएन भने 100 10-15 साल 2 साल 3 सालवाला सबैलाई हटायो, 50 मात्रै मालिकले राख्यो एक सिफ्टवाला हामीलाई सबै हटायो। म कति जुलाई 30 सायद सावन हुन्छ कि बिच बाटोमा ठाउँ ठाउँमा चेकिङ हो, पहिला 300 टिकट लाग्ने ठाउँमा अहिले 5,000 एक्लैले 4-5 ऊ गरेर 25-30,000 गाडी बुकिङ गरेँ आयो, एकजनाको भागमा 5,000 समथिङ पऱ्यो। कहाँको नेपाली भनेर अलि हेलाइ गर्ने ऊ गर्ने नेपाली ऊ भनेर त्यहाँ ऊ गर्ने, इन्डियामा एकदमै वातावरण ऊ भयो, आउनलाई एकदमै अप्ठ्यारो भयो। त्यो सिमानागामा त जान पुलिसहरू हामीदेखि डराउने, ऊ कोरोनाको उसले भने ऊ गड्डा चौकीमा चाहिँ रोक्यो, 10 क्वारेन्टाइनमा बस्यो, त्यसपछि त्यहाँ आरटिटी पोजिटिभ निक्ल्यो ऊ र अनमी उसमा हप्ता दिन फेरि त्यहाँ बस्यो। घरकै मान्छेहरू पनि अलि डराउने लागिहाल्ने पो कि कोरोना लागेर ऊ सबै विश्वभरि यसो तरास फैलेको, घरमा पनि वातावरण त्यो ऊ पाएको थियो। 10 जति म घरमै बस्यो, कहाँ यताउति कसैलेसँग भेटघाट यताउति केही पनि गरेन, अनि घरकै मान्छे पनि डराउने हो, अब आफैलाई पनि डर भयो, बेरोजगारी बसिरहेको छु, अब कहाँ यताउति, अब घरमा त केही छैन, खेतीपातीबाट केही हुँदैन, अब सरकारले केही सेटल गरेपछि केही रोजगारको कार्यक्रम के यताउति बाख्रा पालन कुखुरा पालन सुँगुर पालन केही पनि दिए भैँसी पालन यताउति ऊ गरेपछि यही ऊ गर्थे, अब आफ्नो त जमिन पनि केही छैन कमाइ छ, मैले त्यो भुल्नै नसक्ने क्षण भनेको त्यही हो, एउटा मेरो आमा मरेको त्यसपछिको यही कोरोना हो, दुइटा यो सबभन्दा भुल्नै सक्दिनँ। कोरोनाले मलाई 4 फाल्तु बस्यो, त्यहाँ धेरै दुःख खाइयो, अब इन्डिया जस्तो ठाउँमा अरूले घर मालिकले भयो यताउति दुःख दिने, बाहिरै ननिकल्न दिने, छतमा पनि जान नदिने, रुमभित्र मात्र बसिराख भन्ने, सबभन्दा ठुलो यो कोरोनाले गर्दा तिनै मेरो मानसिक सन्तुलन, एकतिर जागिर गुमेको भयो, घरमा बालबच्चालाई कसरी पाल्ने, श्रीमतीलाई कसरी पाल्ने, तिनीहरू स्याहार सुसार, यस्तो समस्या भएर मेरो मानसिक सन्तुलन अलि ऊ भयो।
मन्जुजी, हामीले भर्खरै कञ्चनपुरका नरबहादुर धामीको अनुभव सुन्यौँ। हामी अहिले रेडियो कार्यक्रम हजार माइलको यात्रामा छौँ। हजार माइलको यात्रा कार्यक्रममा विशेष गरेर हामी COVID-19 महामारीले गर्दाखेरि यसको प्रभावका कारण वैदेशिक रोजगारीमा गएका आप्रवासी श्रमिकहरू स्वदेश फर्किएपछि पुनरेकीकरण र समाजमै पुनस्थापित हुनका लागि भोग्नु परेका चुनौतीहरूका बारेमा आज हामी छलफल गरिरहेका छौँ, विभिन्न भोगाई अनुभवहरू सुनिरहेका छौँ र यो विषयमा पौरखी नेपालका संस्थापक तथा रणनीतिक सल्लाहकार मन्जु गुरुङ आज कार्यक्रममा हामीसँग हुनुहुन्छ। मन्जुजी, अब फेरि कुराकानीकै क्रमलाई अगाडि जोडौँ, वैदेशिक रोजगारीबाट स्वदेश फर्किएकाहरूलाई विशेष गरेर समुदायमै पुनस्थापित अथवा पुनरेकीकरण गराउने सन्दर्भमा सरकारले या अथवा सरकारको कुनै पनि तहले गरेको केही उदाहरणहरू यहाँलाई थाहा छ कि?
पटक्कै नगरेको पनि होइन, ऐन कानुनहरू सबै कुरा छ हामीसँग, तर कार्यान्वयन पक्ष भने असाध्यै फितलो र त्यसको प्रभावकारिता चाहिँ एकदमै न्यून रहेको हामीले पाएका छौँ। जस्तै उदाहरणको रूपमा हामीले यस्तै वैदेशिक रोजगारबाट गएर फर्केर आएका कामदारहरूको पुनरेकीकरण कार्यक्रमको लागि भनेर पौरखी नेपालले यो एउटा कार्यक्रम जुमबाट नै कार्यक्रम हामीले सञ्चालन गरेका थियौँ। स्याङ्जाको फेदीखोला गाउँपालिकाको वडा अध्यक्षज्यूले चाहिँ असाध्यै राम्रो एउटा उदाहरणीय काम गरेको चाहिँ हामीले पाएका थियौँ। उहाँले चाहिँ के गर्नु भएको रहेछ भने यो कोभिड लाग्न साथ आफ्नो वार्डको युवाहरू के नाम गरेको, कुन देशमा कति वर्ष भयो, के कामको लागि जानु भएको छ भनेर उहाँले चाहिँ लागत सङ्कलन गरेर डाटाहरू कलेक्सन गर्नुभएको रहेछ र फर्किने कामदारहरूको पनि डाटा कलेक्सन गर्नुभएको रहेछ। एउटा चाहिँ अभिलेखीकरण गर्ने असाध्यै राम्रो काम गर्नुभएको रहेछ र अर्को काम भनेको उहाँले गर्नुभएको भनेको वैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई चाहिँ पालिका स्तरमा नै उहाँहरूले चाहिँ ऋणहरू उपलब्ध गराएर अनुदान उपलब्ध गराएर बेमौसमी तरकारी खेतीहरू पोल्ट्री फर्महरू गाई पालन बाख्रा पालन जस्तो कामहरू गरेर अनि यो पछिल्लो अवस्थामा चाहिँ लकडाउनको पिरियडमा नै उहाँहरूले चाहिँ अर्को कृषि एम्बुलेन्स भन्ने कस्तो राम्रो अवधारणा चाहिँ ल्याउनु भएको रहेछ। म त असाध्यै प्रभावित भएँ। अनि उहाँले चाहिँ कृषकहरूले उत्पादन गरेको जति पनि उहाँहरूको उत्पादन छ त्यो उत्पादनको बजारीकरण गर्ने जिम्मा पनि उहाँले लिनु भएको रहेछ।
धन्यवाद मञ्जुजी, यति राम्रो उदाहरण सुनाइदिनु भएकोमा। अब एकैछिन पत्रकार मनिका झाको कुरा सुनौ। मनिकाजी जनकपुरमा रहेर पत्रकारिता गर्नुहुन्छ, हाम्रा साथी प्रकाश लामी छानेले उहाँसँग गर्नुभएको यो कुराकानी हामी एकैछिन सँगै सुनौ है त।
बाहिरबाट आउनेलाई चाहिँ झनै गाह्रो भयो, किनभने अब इन्डिया त कस्तो छ भने अब 10 गजाका गाउँहरू त इन्डिया र नेपाल छुट्याउने गाह्रो हुन्छ, बोर्डरका गाउँहरू त्यस्तै हुन्छन्, बजार पनि हाम्रो एकै छ भने चाहिँ उतातिरबाट आउने चाहिँ आफ्नै परिवारबाट आए भनेर पनि ट्रिट गरेर, तर जो अलि तेस्रो मुलुकबाट आएकाहरूलाई चाहिँ झनै गाह्रो। सबैभन्दा पहिला त उहाँहरूलाई चाहिँ अब काठमाडौँसम्म आउँदा नै गाह्रो, र काठमाडौँबाट अब जेन तेन गरेर घर फर्केर गाउँ गएपछि त अब भनौँ न अब यो चाहिँ कोरोना नै बोकेर आएको मान्छे हो, यसलाई चाहिँ अब त्यही हिसाबले उ गर्ने भनेर अब एकदमै गाह्रो। के कतिजनाले त आफैलाई सेल्फ क्वारेन्टाइन गरे होइन, घरैबाट निस्केनन्, पुरा परिवारै बन्द भयो होइन, कति दिनसम्म मान्छेले मुखै हेरेन। तर अहिले पनि यदि कसैले होइन यो मान्छे चैत पछि यता आएको छ भनेर बुझ्यो भने त्यो मान्छेको घर अहिले पनि मान्छेहरू खासै जाँदैनन् के, अलिकति त्यो बार्ने खालको सिचुएसन अहिले पनि छ यहाँनिर। त्यसमा पनि जो अलिकति तेस्रो मुलुकबाट आएछन् तिनीहरूलाई त झनै अब अवहेलना, र तिनीहरूका घरमा यदि कोही बिरामी परे होइन, तिनीहरूका यदि कसैलाई केही गाह्रो साह्रो पर्यो भने कसैले समाज सहयोग नगरिदिने अवस्था पनि आयो कि यतातिर।
यो पुनः एकीकरण गर्नको लागि, पुनः स्थापित हुनको लागि अनि त्यही अनुसार दैनिकीलाई अगाडि बढाउनको लागि कसको चाहिँ कस्तो खालको दायित्व र जिम्मेवारी हुन्छ जस्तो लाग्छ यहाँलाई?
मलाई लाग्छ यसमा सबैको दायित्व छ होइन, जो फर्केर आएका छन् तिनको पनि, परिवारको पनि होइन, अनि त्यसपछि यो सोसाइटी र त्यसपछि गभर्मेन्ट, तिनटै तहको गभर्मेन्ट, यो सबैको जिम्मेवारी छ होइन। सबैभन्दा पहिला जो आए फर्केर होइन, किनभने अहिले त कस्तो भइसक्यो, खोकी लाग्दा पनि कोरोना छ भनेर सोध्छन् कि, त्यो टेस्टको रिपोर्ट कमसेकम उनीहरूले देखाउन पाएको भए होइन, एउटा हेल्थ क्याम्पेनिङहरू गाउँमा गराइदिएर होइन, त्यो ठुलो कुरा होइन। त्यो सेन्ट्रल गभर्मेन्टले त अब के भन्ने, सेन्ट्रल गभर्मेन्टले टेस्टै रोकिदियो होइन, सेन्ट्रलले जे गर्यो, अहिले प्रोभिन्स त छ, प्रोभिन्सियल गभर्मेन्ट छ, प्रोभिन्सियल गभर्मेन्टले भनी पनि रहेछ हामी गरिरहेछौँ आफ्नो बजेटबाट, तर खासै केही गरेको अवस्था चाहिँ छैन। बाहिरबाट आउने मान्छेको पैसा चाहिँ छुदा हुने, मान्छे चाहिँ छुदा नहुने कि, ब्याङ्कमा पैसा हालिदियो भने पैसा छोडाउन यत्रो लामो लाइन लागेर, यहाँ पनि अहिले हेर्नुहुन्छ भने त्यो पैसा विदेशबाट आएको पैसा लिन यति लामो लाइन हुन्छ, गाउँ गाउँबाट मान्छे आउँछन्, तर त्यो छोराछोरीलाई होइन त त्यही बस अहिले केही दिन त्यही बस होइन भनेर भन्ने, बिचरा उनीहरू कसरी बसिरह होला त्यहाँ, कमसेकम जनता भोकै भोकै नमर्नु परोस् भनेर केही त सोचिदिनु पर्यो गभर्मेन्टले भन्नु। बजेट चाहिँ अहिले पनि भौतिक संरचना निर्माणमै बजेट छ, जहाँबाट कमिसन आउँछ। सङ्घ सरकारलाई हिजोसम्म दोष दिने सरकारहरू आफै चाहिँ जनतासँग धेरै टाढा छन्। यस्तो बेलामा जुन सरकारहरूले तपाईँलाई सहयोग गरेन, यो बेला सबैलाई सरकार मात्रै होइन आफ्नो छिमेकीदेखि लिएर पहिचान गर्ने समय हो के यो कोरोना। प्रोभिन्सियल गभर्मेन्टहरूले के गरेको छ, कुनै प्लानिङ छैन।
मञ्जुजी, हामीले मनिका झाजीको कुरा सुन्यौँ, अझै पनि फर्किने क्रम जारी छ होइन, कोभिड हटिसकेको छैन, तपाईँको के सल्लाह छ विशेष गरेर समुदाय परिवारलाई? मञ्जुजी,
एक नम्बरमा चाहिँ यो स्वास्थ्य सम्बन्धी सही सूचना परिवार परिवारमा घर घरमा पुग्ने किसिमसँग दिनु पर्यो, र दुई नम्बरमा चाहिँ आफ्नो परिवारको महत्व र परिवारलाई चाहिँ हेला होचो र विभेद गर्दाखेरि चाहिँ उनीहरूको मानसिक असर पर्ने, उनीहरूमा पर्ने जुन नकारात्मक असरहरू छ त्यसले कस्तो किसिमको नकारात्मक प्रभावहरू पर्दछ, मानिसहरू चाहिँ मृत्यु अथवा आत्महत्यासम्म गर्न सक्ने जुन अवस्था आउन सक्छ त्यसको परिणाम के हुन्छ भन्ने कुराबारे पनि व्यापक छलफल गरिनुपर्छ जस्तो मलाई लाग्छ।
हजुर, हामीले सुरुदेखि नै विशेष गरेर सबैजनाको कुरा सुन्दाखेरि राज्यको उत्तरदायित्व हो भन्ने कुराहरू गरिरहेका छौँ, र पक्कै पनि यस्तो खालको महामारीको अवस्थामा र एउटा आफ्ना नागरिकको अधिकारलाई सुनिश्चित गर्ने कुरा त राज्यको प्रमुख उत्तरदायित्व दायित्व पनि हो। यही क्रममा हामीले कार्यक्रम हजार माइलको यात्राका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेलाई कोरोना महामारीसँगै विदेशबाट रोजगारी गुमाएर अथवा त्यहाँ बस्ने इच्छा नभएर स्वदेश फर्किएका नेपाली नागरिकलाई सरकारले आफ्नै ठाउँमा बस्ने वातावरण बनाउन अथवा पुनरएकीकरणको लागि के कस्ता कार्यक्रमहरू र योजनाहरू लिएर आएको छ भनेर कुरा गरेका छौँ।
एउटा प्रधानमन्त्री रोजगार कार्यक्रम छ स्थानीय तह मार्फत, यसमा चाहिँ के छ भने अब बेरोजगारहरूको सूची दर्ता गर्ने र ती दर्ता भएका व्यक्तिहरूलाई चाहिँ स्थानीय तहले चाहिँ आफ्नो काममा चाहिँ लगाएर रोजगारी सृजना गर्ने भन्ने एउटा मेजर कार्यक्रम हो होइन। त्यस अन्तर्गत अहिले हाम्रो करिब 7,50,000 हाराहारीमा चाहिँ व्यक्तिहरू चाहिँ बेरोजगारको सूची चाहिँ विभिन्न 753 स्थानीय तहमा दर्ता भइसकेको छ र ती व्यक्तिहरूलाई चाहिँ स्थानीय तहले रोजगारी प्रदान गरिरहेको अवस्था छ एकातिर भने, अर्कोतर्फ चाहिँ स्थानीय तहमा रोजगारी सृजना गर्नको निम्ति विभिन्न स्थानीय तहले पनि आफ्नो आफ्नै हिसाबले कार्यक्रमहरू सञ्चालन गरेको पाइन्छ। त्यसरी फर्केर आएका व्यक्तिहरूको सिपलाई उत्पादनशील क्षेत्रमा लैजानको निम्ति उहाँलाई विभिन्न सरकारको उद्यमशीलता सम्बन्धी तालिमहरू र री इन्टिग्रेसन सम्बन्धित कार्यक्रमहरू पनि छ। अरू मन्त्रालय अन्तर्गत पनि विशेष गरी उद्योग मन्त्रालय लगायतका अन्य मन्त्रालय र त्यहाँ अन्तर्गतका निकायहरूबाट पनि रोजगार सृजनासँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गरिरहेको अवस्था छ।
यी सबै स्थानीय प्रदेश र संघीय सरकार तिनै तहको समन्वयमा तथ्याङ्क अध्यावधि गर्ने, उनीहरूसँग के कस्तो चाहिँ श्रम र सिप छ, त्यो श्रम र सिपलाई कहाँ उपयोग गर्न सकिन्छ भन्ने तरिकाले त्यसको वर्गीकरण गर्ने, योजनाबद्ध तरिकाले उनीहरूलाई यो खालको प्रधानमन्त्री रोजगार कार्यक्रम मात्र नभइकन अरू दीर्घकालीन यो कामहरूमा पनि लगाउने, त्यो खालको केही नीति कार्यक्रम अथवा तयारी केही भइराखेका छ?
त्यो छ पक्कै पनि। अब राष्ट्रिय योजना आयोगले चाहिँ एउटा यो श्रम बजारमा कस्तो प्रभाव पर्यो भनेर एउटा अध्ययन पनि गरेको छ, त्यसले पनि केही फाइन्ड आउटहरू केही सुझावहरू दिएको अवस्था छ भने हाम्रो मन्त्रालयले पनि अब यसमा कार्यक्रम चाहिँ हामीले राखेका छौँ यो वर्ष चाहिँ यसको इम्प्याक्ट के पर्छ भन्ने सन्दर्भमा यो चालु आर्थिक वर्षमा पनि केही कार्यक्रम छ। अब यो कोभिड कहिलेसम्म जान्छ भन्ने कुरा पनि कसैले आन्दोलन गर्न नसकेको अवस्था र अहिले कोभिडकै कारणले गर्दाखेरि पनि हामीले यो अध्ययन जारी पनि अगाडि बढाउन नसकेको अवस्था चाहिँ हो।
यी सबै चिजलाई मन्त्रालयले श्रम मन्त्रालयले कसरी कोर्डिनेसन गरिराखेको छ?
मन्त्रालयले अब कोर्डिनेसन अब श्रमसँग सम्बन्धित भएको कारणले श्रम रोजगार चाहिँ अब मन्त्रालयको अब कोर एरिया नै भएको हिसाबले हामीले यसको समन्वय गर्ने काम चाहिँ हामीले गरिराखेको अवस्था नै छ। अब अहिले यो तिनै तहको सरकारको सम्बन्धी गर्नुको निम्ति अन्त सङ्घ प्रदेश स्थानीय तह सम्बन्धी एउटा ऐन पनि पास भएको छ र अहिले हरेक मन्त्रालयमा विषयगत समितिको व्यवस्था पनि बनिरहेको छ। हामी चाँडै नै तिनैवटा तहको सरकारको सम्बन्धी हुने गरी हाम्रो माननीय मन्त्रीजीको अध्यक्षतामा एउटा विषयगत समिति गठन पनि गर्छौँ र त्यो समितिमा पनि हामीले यो तीन तहको सरकारका काम कार्यहरू विशेष गरी श्रम र रोजगार र सामाजिक शिक्षाको सन्दर्भमा यी छरिएर रहेका कार्यक्रमहरूलाई मन्त्रालयले एउटा समन्वयात्मक हिसाबले के कस्तो भएको छ तथ्याङ्कै पनि हामीलाई चाहिँ एकीकृत तथ्याङ्कको चाहिँ आवश्यकता पर्छ। त्यसको लागि पनि यो अहिले जुन गठन गर्न लागेको समितिले एउटा सहजता पनि ल्याउला भने, अर्को कुरा चाहिँ रोजगारी सृजनासँग सम्बन्धित कार्यक्रमहरू धेरै मन्त्रालयसँग छरिएर रहेको छ। अहिले कहिलेको नेपाल सरकारको यो चालु आर्थिक वर्षको बजेट वक्तव्यमा हेर्ने भने 11,00,000 व्यक्तिलाई रोजगारी सृजना गर्ने भन्ने छ। त्यो 11,00,000 भनेको फेरि सबै मन्त्रालयको क्षेत्रमा छ, त्यस कारण अब यो छरिएर गएकोलाई समन्वय गर्ने कति छ कहाँ कहाँ कति कति कार्यक्रमबाट कहाँ कति व्यक्तिले रोजगारी पाए भनेर त्यसलाई तथ्याङ्क लिने काम पनि मन्त्रालयले गरिरहेको छ। र त्योभन्दा पनि महत्त्वपूर्ण चाहिँ हाम्रो लागि चाहिँ प्रधानमन्त्री रोजगार कार्यक्रम नै हो र यसलाई चाहिँ अब स्थानीय तहसँग हामीले पुऱ्याएका छौँ र स्थानीय तहले चाहिँ आफ्नो भित्र रहेका स्थानीय तहले आफैले सञ्चालन गरेका अथवा सङ्घबाट प्रदेशबाट सञ्चालन भएका कार्यक्रमबाट सञ्चालन भएका रोजगारीका कुराहरू अथवा निजी क्षेत्रले सञ्चालन गरेकाबाट सृजना गरेका रोजगारी कुराहरू परिसरका संस्थाले प्रदान गरेका कार्यक्रमबाट सृजना भएको रोजगारी सबैलाई समन्वय गर्नको लागि चाहिँ त्यो हामीसँग अहिले चाहिँ हरेक स्थानीय तहमा चाहिँ रोजगार सेवा केन्द्र छ। त्यो रोजगार सेवा केन्द्रमा हामीले चाहिँ त्यो बेरोजगारहरूको अथवा रोजगारी प्रदान गर्ने व्यक्तिहरूको सूचीहरू तयार गर्ने उनीहरूको अभिलेख राख्ने व्यवस्था चाहिँ हामीले गरेका छौँ र त्यहाँ हरेक स्थानीय तहमा हामीसँग रोजगार संयोजकहरू हुनुहुन्छ। त्यसले चाहिँ त्यो इन्फर्मेसनलाई एकीकृत गरेर केन्द्रमा पठाउँछ र त्यसरी नै हामीले तथ्याङ्कहरू अब अपडेट गर्दै आएको अवस्था छ। र अहिले मन्त्रालयले एउटा चाहिँ श्रमिक सूचना ब्याङ्कको अवधारणा पनि अगाडि बढाएको छ। त्यो श्रमिक सूचना ब्याङ्कभित्र पनि अब यसले चाहिँ रोजगारदाता र अनि रोजगार प्रदानको खोजिरहेका व्यक्ति र जसले चाहिँ यो तालिमहरू पनि प्रदान गर्छ सिपलो तालिम तिनीहरू तहलाई चाहिँ एकै ठाउँमा राखेर रोजगारीलाई एउटा औपचारिकता प्रदान गरेर एउटा उपयुक्त प्लेटफर्मको रूपमा हामीले यो ब्याङ्कको अवधारणा पनि अगाडि बढाएको छौँ। चालु आर्थिक वर्षको नीति कार्यक्रममा पनि त्यो विषयवस्तु रहेको छ, मन्त्रालयको माइलस्टोनमा भएको कार्यक्रम पनि हो।
हजुर, अब यो सबै सरकारको नियमित गतिविधि अथवा गत वर्षका कार्यक्रमहरूको नियमित प्रक्रिया हो अथवा यो कोभिड पछिको श्रमिकहरूले जुन रोजगार गुमाएर स्वदेश फर्किनु परेको अवस्थामा पुनः एकीकरणको कार्यक्रम अन्तर्गत यी कुराहरूलाई ल्याइएको यसलाई अलिकति बुझ्ने गरी भनिदिनु न.
यस्तो पनि हो, अब यो हामीले बजेट बनाउने बेलामा पनि कोभिड चाहिँ थियो नै, हामी यो आर्थिक वर्षको बजेट बनाउँदैन, कोभिडबाट प्रभावित भएको थियो, तर कति समय जान्छन् भन्ने चाहिँ त्यति धेरै आन्दोलन गरिसकेको अवस्था थिएन. त्यो हिसाबले कतिपय केही कार्यक्रमहरू चाहिँ हामीले कोभिडबाट प्रभावितहरूको सन्दर्भमा यो क्षेत्रलाई कहाँ कहाँ प्रभाव परेको छ भन्ने विषयमा अहिले चाहिँ हामीले त्यो डिजाइनमाथि के कार्यक्रम व्यक्तिहरू चाहिँ त्यसमा परेको छ होइन. अबको दिनमा फेरि अब नयाँ बजेटहरू बनाउने सन्दर्भमा नीति कार्यक्रम बनाउने विषयमा त्यो विषयमा पनि अब छलफल आगामी वर्ष के गर्ने भनेर छलफल पनि गरिरहेको छ भने हामीसँग केही दात्री निकायहरूको परियोजनाहरूको प्रस्ताव पनि आएको छ. यो इन्डिकेसनको लागि यहाँले भन्नुभएको थियो रोजगारी गुमाएको व्यक्तिलाई कसरी पुनर्स्थापना गर्न सकिन्छ भन्ने सन्दर्भमा हामी दात्री निकायहरूसँग पनि हामीले एक हिसाबले विभिन्न चरणमा छलफल पनि गरिराखेका छौँ.
मन्जुजी, हामीले भर्खरै सुन्यौँ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेका कुरा. उहाँले विशेष गरेर मन्त्रालयले कसरी संयोजनकारी भूमिका अन्तर्गतमा यसलाई लगिरहेको छ भनेर भन्नुभयो. हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ. पुनरेकीकरण र पुनर्स्थापनाको लागि सरकारले तत्कालै गर्नुपर्ने तीनवटा मुख्य कामहरू छोटकरीमा बताइदिनुहोस् न, अघि जस्तै बुदागत हिसाबले तर सरकारले गर्नुपर्ने तत्कालै गर्नुपर्ने कामहरू.
सबैभन्दा पहिला चाहिँ अभिलेख चुस्त दुरुस्त राख्नु पर्यो. डाटाहरू कलेक्सन गरेर कुन कुन उहाँहरूको चाहिँ क्षमता योग्यता र आवश्यकता के छ भनेर निड एसेसमेन्ट गर्नु पर्यो राज्यले. र दुई नम्बरमा चाहिँ अनि उनीहरूको आवश्यकता पहिचान गरिसकेपछि उनीहरूलाई सशक्तिकरणतर्फ उन्मुख गर्नु पर्यो, सिपयुक्त बनाउनु पर्यो, योग्य दक्ष बनाउनु पर्यो. उनीहरूलाई उद्यमी बनाउने हो कि स्वरोजगार बनाउने हो कि त्यो गर्नु पर्यो भने अर्को पाटो भनेको चाहिँ उनीहरूलाई चाहिँ ससम्मान नेपालभित्रै काम गर्ने वातावरण पनि सृजना गर्नु पर्यो.
एकदमै धेरै धेरै धन्यवाद मन्जुजी, आज हामीसँग कार्यक्रम हजार माइलको यात्रामा रहेर सँगै यो विश्लेषण, यो अनुभव, यो जानकारीहरू सुनाउनका लागि आफ्नो समय दिनुभएकोमा हामी यहाँलाई धन्यवाद दिन्छौँ.
द स्टोरी किचनलाई पनि धेरै धेरै धन्यवाद आफ्नो अनुभव सुनाउने यो अवसरको लागि.
रेडियो कार्यक्रम हजार माइलको यात्राको आजको भेटघाटमा हामीले आप्रवासी श्रमिकको स्वदेश फिर्तीपछि परिवार र समुदायमा पुनः एकीकरण र पुनस्थापनाका बारेमा कुराकानी गर्यौं. अर्को कार्यक्रममा हामी महामारीको बेलामा भएका आप्रवासी श्रमिकका संगठित पहलहरूका बारेमा छलफल गर्न तपाईँमा आज आउनेछौँ. आज कार्यक्रम अवधिभर कुराकानीमा साथ रहनु भएकोमा पौरखी नेपालका संस्थापक तथा रणनीतिक सल्लाहकार मन्जु गुरुङ र सुनेर साथ दिनुभएकोमा तपाईँ श्रोता मित्रलाई विशेष धन्यवाद. अनि धन्यवाद एमनेस्टी इन्टरनेसनल नेपाललाई जसले यो कार्यक्रमलाई उत्पादन गर्न साथ दिएको छ. साथै कार्यक्रम उत्पादन समूहका साथीहरू प्रकाश लामिछाने, गाडीका बज्राचार्य र बिजु कणेललाई पनि धेरै धन्यवाद. यसका साथै अब भने आजका लागि छुटौँ होला. जाँदा जाँदै आजको कार्यक्रममा दुईजना आप्रवासी श्रमिक सोलुखुम्बुकी अविसमा बस्नेत र कञ्चनपुरका नरबहादुर धामीले व्यक्त गर्नुभएका यी भनाई राख्दै हामी बिदा हुन्छौँ. अर्को कार्यक्रममा फेरि भेटौँला. हवस् त, म जया लुइटेल बिदा माग्छु. नमस्कार.
ए हामी त गर्नु पाएनौँ नि, हामी किन गयो आफ्नै देशमा बसेर हामी केही गर्न पायौँ भने धेरै खुसी हुन्छ नि. वातावरण बनाइदिनु पर्यो नि त, हामीले पनि यहाँ केही गर्न सक्छौँ.
अब घरमा त केही छैन, खेतीपातीबाट केही हुँदैन. अब सरकारले केही सेटल गरेपछि के यताउति बाख्रा पालन, कुखुरा पालन, सुँगुर पालन, केही पनि देवैँसी पालन यताउति ऊ गरेपछि यही ऊ गर्थे.